This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste, Nepal.
Namaste, Nepal.
नमस्कार. प्लेन्स एफएम 96.9 मेगाहर्जमा यो हो क्राइसिसवासी नेपालीहरूको आफ्नै कार्यक्रम नमस्ते नेपाल. हजुर श्रोताहरू, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम नमस्ते नेपाल सुन्दै बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई सधैँ झैँ आजको कार्यक्रममा म विनोद यहाँहरूलाई हार्दिक स्वागत नमस्कार टक्राउन चाहन्छु. हजुर श्रोताहरू, मद्रास स्थितमा रहेको नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम नमस्ते नेपाल प्लेन्स एफएमको यो स्टुडियोबाट प्रत्यक्ष रूपबाट आउने गर्दछ. सोमबार बेलुका 8 बजे वा पनि यसै समयमा क्राइस्टचर्च आसपासमा फ्रिक्वेन्सी मोडुलेसनको 96.9 मेगाहर्ज मार्फत. त्यस्तै श्रोता, प्लेन्स एफएम .org.nz गइसकेपछि यहाँहरू क्राइस्टचर्च आसपासमा न्युजिल्यान्डभर र संसारको जुनसुकै स्थानमा रहेर पनि यसै समयमा कार्यक्रम नमस्ते नेपालसँग प्रत्यक्ष रूपबाट जोडिन सक्नुहुनेछ. त्यस्तै श्रोता, हामीले यहाँहरूको सहज र सुलभताका लागि भनेर हामीले प्रसारण भइसकेपछिका कार्यक्रमका पोडकास्ट लिङ्कहरू कार्यक्रम नमस्ते नेपालको फेसबुक पेज, नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेज छ, त्यसै मार्फत पनि हामीले पोडकास्ट लिङ्क मार्फत पनि यहाँहरू समक्ष पुर्याउने प्रयास गर्दै आइरहेका छौँ. र त्यसै मार्फत हामीसँग देश विदेशमा छरिएर रहनुभएका नेपाली श्रोताहरूको साथ सहयोग र सद्भाव हामीले सधैँ नै पाइरहेका छौँ. र यो क्रमको निरन्तरताको अपेक्षा गर्दै आजको कार्यक्रममा पनि यहाँहरूलाई यस्तै खालको अपेक्षाको आग्रह अनुरोध गर्दै फेरि पनि स्वागत नमस्कार टक्राउन चाहन्छु. श्रोता कस्तो हुनुहुन्छ? क्राइस्टचर्चमा केही दिनदेखि अलिकति गर्मी बढेको छ. यहाँहरू रहनुभएको बस्नुभएको ठाउँ स्थानमा अलिकति फरक पनि हुनसक्छ. जे जस्तो भए पनि आफ्नो यस्तै खालको मापन र यस्तै खालको तापको पनि महसुस गर्नुहोला. यसै बिचमा म कार्यक्रम नमस्ते नेपाल मार्फत मिठा मिठा नेपाली गीत सङ्गीतहरू अनि विविध खबर जानकारीहरूको साथमा आजको साँझमा यहाँहरू समक्ष 25-30 मिनटको यो रेडियो यात्रा गर्ने जमर्को गरिरहेको छु. श्रोता, अहिले अब हामी विशेष गरी क्राइस्टचर्चमा रहेका नेपालीहरू विभिन्न खालका स्थानीय गतिविधिहरूमा व्यस्त रहेका छौँ वा पनि समग्र रूपबाट न्युजिल्यान्डभरमै नेपालीहरूको व्यस्तता अलिकति बढेको जस्तो पनि महसुस भएको छ भने स्कुल कलेज का विधाहरू पनि सकिएका छन् भने अब अफिस कार्यालयमा फर्किनेहरू वा भनौँ कामको व्यस्तताको सूचीहरू पनि लामो नै छ होला जस्तो लाग्छ. यो बाहेक श्रोता, अब हामी नेपालीहरूको नयाँ वर्षको तयारीमा पनि जुटिरहेका छौँ. नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीले अब नयाँमा नेपाली वर्ष विक्रम सम्वत 2081 सालको तयारीको लागि पनि जुटिनै सकेको छ. त्यसैले सोही क्रममा नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीको साप्ताहिक कार्यक्रम त रेडियो भयो, त्यस्तै वार्षिक रूपबाट प्रकाशन हुँदै आएको नमस्ते पत्रिकाको लागि पनि यहाँहरूलाई आफ्नो अनुभव अनुभूतिहरू आफ्नो नेपाली रचना तथा अङ्ग्रेजी भाषामा पनि यहाँका केही रचनाहरू छन्, केही कविता कथा यात्रा स्मरण अनुभव आदि जे पनि छन 100 वा 1000 शब्दसम्म टाइप गरेर पठाउनका लागि सोसाइटीले आग्रह र अनुरोध गर्दै आइरहेको छ. र त्यसलाई यहाँहरूले shailesh.karmacharya@gmail.com पठाउन सक्नुहुनेछ. कृपया यहाँहरूले फेब्रुअरी 29 तारिकसम्ममा आफ्नो लेख रचना पठाई नमस्ते पत्रिकाको प्रकाशनमा सधैँ चाहिँ सहयोग गरिदिनु हुनका लागि पनि आजको कार्यक्रमको सुरुवातमै यहाँहरूलाई यो अनुरोध गरिरहेको छु. त्यस्तै श्रोता, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी पनि गत हप्ता भएको एउटा फुटबलको कार्यक्रम क्राइसिसमा सम्पन्न भएको छ, त्यसमा पनि सोसाइटी इन्भल्भ भएको थियो। तेन्जिङ हलारी कपको यस वर्षको उहाँ 9 संस्करण पनि सम्पन्न भएको छ। यहाँहरूमध्ये धेरै त्यसैको अवलोकनमा व्यस्त रहनुभयो होला जस्तो लाग्छ यो गत शनिबार र आइतबार। त्यो बाहेक श्रोता, सोसाइटीले आउँदो फेब्रुअरीकै 24 तारिकका दिन मल्टी कल्चरल एक किसिमको विशेष कार्यक्रम गर्न लागिरहेको छ। यो कार्यक्रम अहिले 24 फेब्रुअरी यसै महिनाको 24 फेब्रुअरीका दिन लिङ्कन इभेन्ट सेन्टरमा विभिन्न क्राइसिस आसपासमा रहनुभएका विभिन्न समुदाय जात समुदायहरूको प्रतिनिधित्व गर्ने समुदायहरूको प्रतिनिधित्व झल्किने कला संस्कृति झल्किने खालका विभिन्न खालका प्रस्तुतिहरू समावेश हुने सो मल्टिकल्चरल बहुभाषिक बहुसांस्कृतिक सो कार्यक्रमको अवलोकनका लागि पनि फेब्रुअरी 24 तारिकको दिनलाई छुट्याउनका लागि यहाँहरूलाई हार्दिक अनुरोध भने आजको कार्यक्रमको सुरुवातमा तोर्याउन चाहे। श्रोता, यसरी नै अन्य विशेष सामग्रीहरू त छन् नै, अब त्यो कर्मसम्म उठाउँदै जानेछु। आजको कार्यक्रममा यी सबै अनुरोध यहाँ समक्ष गरिसकेपछि कार्यक्रम नमस्ते नेपालमा एउटा मिठो गीत प्रस्तुत गर्छु, त्यसपछि बाँकी रहेका प्रसङ्गहरू उठाउँदै जानेछु। हजुर श्रोता, गीतहरू हामीले साङ्गीतिक रूपबाट लिन्छौँ र कति गीतहरू मनोरञ्जनभन्दा बाहिर वास्तविक पीडाहरू बोलिरहेका हुन्छन्, वास्तविक यथार्थहरू पनि यी गीतहरू मार्फत आइ नै रहेका हुन्छन्। सपना भइगयो गाडी चढी सहर जाने, अझै पनि नेपालका विभिन्न स्थानहरूमा यस्तै खालको अपेक्षा गरिएको छ। अनि नुनको भारी बोकेर हिँड्नुपर्ने एउटा बाध्यात्मक अवस्थाको परिदृश्य यो बादल थापा मगरको शब्द सङ्गीत आवाज आवाज र सङ्गीतको यो गीत मैले प्रस्तुत गरि नै सकेको छु, जसमा लेखराज गिरीका शब्दहरूले वास्तविकता, दूरदराजका वास्तविकतालाई यो गीतमा उतारिएको छ। श्रोता, यी यस्तै खालका गीतहरू छन्, हामी सुविधा सम्पन्न ठाउँहरूमा यी गीतहरू सुन्दै गर्दाखेरि यसका दृश्यहरू, दृश्य सामग्रीहरू युट्युबमा हेर्दै गर्दाखेरि हामीलाई अलिकति फरक खालको अनुभव हुन सक्दछ, तर वास्तविकता यो गीतसँग अति नै नजिक र वा भनौँ त्यसको परिकल्पना नै वास्तविकतामा रहेर गरिएको हुन्छ। श्रोता, अब यो पछि अब म स्थानीय खबरहरू वा भनौँ गत हप्ता सम्पन्न भएको गत शनिबार र आइतबार भएको तेन्जिङ हिलारी फुटबल कपको विषयको छोटो प्रसङ्ग उठाउन चाहे। यो प्रतियोगिताको सन्दर्भमा रहेर आयोजकहरूको यो फुटबल प्रतियोगिताको विषयमा रहेर मैले एउटा कुराकानी पनि गरेको थिएँ, त्यसैको कुराकानीको अंश सारांश यहाँ प्रस्तुत गर्न चाहन्छु।
आज कार्यक्रम नमस्ते नेपालमा म आज यहाँ तेन्जिङ हिलारी कपको यो 9th एडिसन भइरहेको एभन हेड पार्कमा छु, अनि दुईजना हाम्रा कम्युनिटी लिडरहरू, समुदाय नेताहरू दाई रमेश गुरुङ हुनुहुन्छ, अनि हाम्रो दिनेश खड्का अकल्यान्डबाट हुनुहुन्छ, कन्सुलेट पनि हुनुहुन्छ आज नेपालको, अनि हाम्रो अशोक दाई स्थानीय समुदायको नेता हुनुहुन्छ। अब यो हजुरहरूलाई यो यो आयोजनाको विषयमा लिएर थोरो म प्रतिक्रिया लिएँ।
मैले भन्दा नि पहिला सुरुमा स्टार्ट चाहिँ रमेश दाईबाट गर्नुभयो भने
रमेश दाई, अब यो तेन्जिङ हिलारी कपको 9th एडिसनमा हामी छौँ होइन, ल प्लिज यसो हल्का प्रिफेस अनि अहिले अनगोइङ।
हुन्छ, यो यो तेन्जिङ हिलारी कप चाहिँ हामीले 2015 सुरु गरेको हो, बेओप्लेन्टीबाट एनएबिओपी संस्थाले स्टार्ट गरेको हामीले त्यतिखेर, र अहिले त्यतिखेर हामीले स्टार्ट गर्दाखेरि हामीलाई अलिकता यो नेपालीभित्र एउटा टुर्नामेन्ट गर्दाखेरि नेसन वाइड अलिकता सक्सेसफुल हुने हो कि नहुने हो त्यस्तो कुराहरू सोचाइमा राखेर हामीले चाहिँ फर्स्ट ट्राई गर्दाखेरि हामीलाई सक्सेस भएन भने चाहिँ हामी अरू कम्युनिटिजहरूलाई पनि इन्भल्भ गराउनु पर्छ भनेर सोचेको थिएँ, तर पनि हाम्रो नेपालीभित्र नै सक्सेस भयो, राम्रो भयो होइन, त्यसले गर्दाखेरि हामीले त्यसलाई क्यारी अन गरेँ। तर त्यसको नेक्स्ट स्टेप चाहिँ के थियो भन्दाखेरि यसलाई कसरी कन्टिन्युटी दिने, कसरी भनौँ मरेर जान नदिने, एभ्री इयर होस् यसको होइन भन्ने कुराहरू त्यो सोचेर हामीले धेरै कुराहरू गरेर कमिटी फर्म भएर म सौरभ र नितेश फर्म भएर अलिकति हामीले चाहिँ त्यो त्यसलाई यसलाई कन्टिन्युटी दिएको छ, र हामीले चाहिँ हरेक सिटीमा एभ्री इयर डिफ्रेन्ट सिटिजमा गर्ने, र हामीले त्यो सिटिजहरूमा गर्दाखेरि चाहिँ त्यहाँको लोकल संस्था, त्यहाँको लोकल क्लबहरूलाई साथ लिएर उहाँहरूसँग मिलेर हामीले जहिले पनि अर्गनाइज गरिरहेको छ, त्यसरी नै चलिरहेको छ यो।
अनि दिनेश दाई, अब यो बाइस्ट्यान्डर बाहिरबाट हेर्दा अनि त्यसलाई सहयोग गर्दा इन्करेज गर्दा हाउ डु यु फिल, हजुरलाई कस्तो लागिरहेछ?
यो चाहिँ एउटा इनिसिएसन जुन यो टिएससी टिमले लियो एउटा नेपालीहरूलाई युनाइट गराउने, विदेशमा बसेको नेपालीहरूलाई दुईवटा तरिकाबाट युनाइट गराउन सकिन्छ, एकदम विदाउट पोलिटिक्स, विदाउट एनिथिङ, एउटा चाहिँ स्पोर्ट्स भयो, एउटा चाहिँ म्युजिक भयो। अनि यो चाहिँ उहाँहरूले जुन हिसाबले उहाँहरूले इनिसिएसन लिएर सुरु गर्नुभयो र अहिले कन्टिन्युटी दिइरहेछ, तपाईँले आज देखिराख्नु भएको छ यत्रो ठुलो टिमहरूमा सर्ट अफ यो फेस्टिभल जस्तो भएको छ होइन, यो चाहिँ अनि स्पेसली दिस इयर मैले देखेको छु यसको लेभल चाहिँ एकदमै माथि पुगेको छ, त्यो भएर क्राइस्ट चर्चको जुन होस्ट तपाईँहरूले यहाँ क्राइस्ट चर्च टिमले होस्ट गरेको छ, यहाँको संस्था नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी अफ क्यान्टरबरी र नेपाल युनाइटेड फुटबल एफसीहरूले जुन टिएससी टिमसँग मिलेर होस्ट गर्नुभएको छ, यो चाहिँ एकदम माथिल्लो लेभलमा पुगेको छ, र तपाईँले देखिराख्नुभयो यत्रो मान्छेहरूले हेरिरहेको छ होइन, 9 टिमले खेल्दैछ, त्यसको 9 टिम प्लस उहाँको सपोर्टरहरू, इट्स अ बिग ग्यादरिङ, यो चाहिँ कम्युनिटी इभेन्ट जस्तो एउटा फेस्टिभल जस्तो हुँदै गइरहेको छ, र म चाहिँ शुभकामना दिन चाहन्छु यो चाहिँ कन्टिन्युटी होस् र यसलाई चाहिँ यो टिएससी टिमले चाहिँ एभ्री इयर चाहिँ योभन्दा यसको स्तर बढाउँदै लैजाओस् भन्ने मेरो शुभकामना छ।
अनि अशोक दाई, यो 9 संस्करणको आयोजना क्राइसिसमा हुँदाखेरि अलिअलि पानी परेको बेलामा धेरै उपस्थिति छ यहाँ दर्शकहरू, कस्तो फिल गरिरहनु भएको छ?
एकदम रमाइलो, सबभन्दा पहिला त सबैजनालाई म स्वागत गर्न चाहन्छु हाम्रो यो क्राइसिसको सिटीमा। आज मैले देखिरहेको छु 9 टिम भाग लिँदाखेरि खेलाडीहरू नै 9 18 180 हुनुहुन्छ होइन, अब त्यसलाई सपोर्ट गर्न आउने 200-300 भेला के भन्छ के भन्छ ब्लकदेखि लिएर हाम्रो अकल्यान्डसम्म गर्दाखेरि त्यो नै सबैभन्दा ठुलो कुरा बिग एचिभमेन्ट मैले ठानेको छु होइन. तर यो अर्गनाइज गर्नलाई चाहिँ सानो कुरा चाहिँ होइन, एकदमै एउटा अर्गनाइज गर्नलाई दसचोटि सोच्नुपर्ने हामी जस्तो एउटा सोसाइटीले भने यसलाई अब कसरी चाहिँ अलि सस्टेनेबल तरिकाले लानुपर्छ भन्ने चाहिँ अब एउटा टिएससी कमिटीले सोच्ने बेला चाहिँ आयो जस्तो लाग्छ मलाई चाहिँ.
रमेश दाइ, अब जुन 9th edition 9 संस्करणको प्रोग्राम अहिले भइरहेको छ, हजुरले भने जस्तै अब आगामी दिनमा यो आयोजनाको स्तर आयोजनाको तौर तरिकाहरू कसरी अब रिभाइज गर्ने रिभाइभ गर्ने के सोचिरहनु भएको छ?
अब हरेक डेफिनेटली अब हामीले अब हरेक यो एभ्री इयर हेर्दाखेरि अब साथीहरूले हामीले पनि कति कुरोहरू सिक्दै जाइन्छ होइन, अरूहरूबाट पनि हामीले सिकिरहेकै छु होइन. यसमा चाहिँ कस्तो भन्दाखेरि हामीले चाहिँ के सोचेको छु भन्दाखेरि हामीले यो जति पनि हाम्रो टिम छ यहाँ भाग लिने टिमहरू एस्पेसली युन जो अलिकता ठुलो सहरबाट होइन अलि सानो सहरबाट यताउता उहाँहरूलाई कसरी अलिकता एउटा हामीले डाइरेक्सन दिएर उहाँहरूलाई फन्डिङ खोज्ने कहाँबाट के हो अलिकति स्ट्रङ बनाइदिने होइन. अलरेडी हाम्रो जस्तै क्राइसिस टिमको त अब दे आर वेल अफ बिकज उनीहरू एस्टेब्लिस राम्रो छ, उनीहरूको हरेक फिल्डमा मान्छेहरू एक्सपर्टिजहरू छ, उहाँहरू त्यसै पनि त्यतिकै सर्भाइभलमा उनीहरू त्यति स्ट्रगलिङ फेसमा हुँदैन. तर स्मलर टाउन्सहरूबाट आएकोलाई हामीले अलिकति ध्यान त्यहाँ दिनुपर्नेछ, उहाँहरूलाई चाहिँ हामीले कसरी गाइड गर्ने कसरी हेल्प गर्ने त्यो टिमहरूलाई अलिकति फाइनेन्सियली अलिकति फन्डिङहरू खोज्नेमा गाइड गर्ने विचार छ.
रमेश दाइले भन्नुभयो जस्तै अब वेल अर्गनाइज वेल कन्स्ट्रक्टिभ भएको सोसाइटीहरूको लागि त क्यारियन गर्नको लागि सजिलो भयो. अब हजुर त स्थानीय समुदायमा पनि कार्य गर्दै आउनुभएको र अहिले फर्चुनेटली गभर्मेन्टको एउटा अवैधानिक भए पनि त्यो पोजिसनमा बसिसक्नु भएपछि हजुरले कसरी हेरिरहनु भएको छ दिनेश दाइ यसलाई?
अब यसलाई चाहिँ अघि हाम्रो यसलाई चाहिँ उहाँले जुन टिएससी तिनजनाले सुरु गर्नुभयो यो चाहिँ एउटा मेरो विचारमा चाहिँ यसलाई चाहिँ संस्थागत बनाउनु पर्ने जस्तो लाग्छ मलाई चाहिँ. किनभने एभ्री इयर ठुल्ठुलो वेल इस्टाब्लिस अर्गनाइजेसनहरूले त ठिकै छ फन्डिङ ल्याएर यताउता गरेर गर्न सक्नु होला अरे, भोलि अरू अब अरू सानसानो सहरहरूमा जुन टिमहरू आएको छ उहाँहरूलाई पनि होस्ट गर्न चाहिँ यो $15,000 चाहिँ इट्स अ बिग एमाउन्ट होइन. यो टिएससी कमिटीले चाहिँ यसलाई एउटा संस्थागत बनाएर यो चाहिँ यसलाई चाहिँ पर्मानेन्ट सोल्युसन चाहिँ त्यही नै हो जस्तो लाग्छ होइन. भोलि अब टिएससी कमिटी एउटा रजिस्टर भएको संस्था भयो भने फन्डिङको लागि पनि एउटा सजिलो हुन्छ फन्डिङ लिनलाई, अनि उहाँ टिएससीले नै राम्रोसँग यसलाई चाहिँ लाइक ओभरलुक इभेन्टलाई चाहिँ राम्रोसँग यो टिएससीले अर्गनाइज गरिदिन सक्छ सपोर्ट गरेर, अनि लोकल टिमहरूले चाहिँ अर्गनाइज गर्न सक्छ जस्तो लाग्छ. नभए चाहिँ ठुल्ठुलो सिटीको ठुल्ठुलो संस्थाहरूले मात्रै गर्न सक्छ जस्तो लाग्छ. नभए $15,000-$20,000 जुन बजेट अब यो एभ्री इयर बढ्दै जाँदैछ होइन, यो चाहिँ इट्स नट अ जोक. सानसानो सानसानो सहरहरूमा भएको टिमहरूलाई चाहिँ अब कसरी लैजानुहुन्छ उहाँहरूले चाहिँ यो चाहिँ टिएससी कमिटीलाई नै उहाँहरूको हो. तर मेरो विचारमा चाहिँ यसलाई चाहिँ संस्थागत रूपमा नै लग्यो भने चाहिँ यसको पर्मानेन्ट सोल्युसन हो जस्तो लाग्छ मलाई.
दाइ, अब म अशोक दाईकोमा आइपुगेँ. हामी नेपालीहरू न्युजिल्यान्डका विभिन्न सहरहरूमा रहेका नेपालीहरू कहिले एउटा विधा अर्को विधा क्रिकेट ब्याडमिन्टन अनि फुटबलको माध्यमबाट जोडिरहेका छ, अन्य विधाहरू पनि थपिँदैछ. हजुरलाई कस्तो लागिरहेछ हो यो एउटा सिटीमा बसेर अरू सिटीका नेपालीहरूसँगको एउटा खेल अन्य विधाको माध्यमबाट भेटघाट गर्नु पाउँदाखेरि?
होइन, अघि म दिनेशजीसँग के एग्री भयो भन्दाखेरि हामीलाई नेपालीलाई जोड्ने भनेको दुईवटा विधा भन्नुभयो, त्यो एकदमै सराहनीय कुरा गर्नुभयो. त्यसरी नै हो जोड्ने भनेको, यो भनेको हामीले एक आपसमा चिन्ने भनेको पनि त्यसरी नै हो कि हामी अझै मलाई चाहिँ यो जुन अहिले सेकेन्ड जेनेरेसन यसरी भेला भइरहनु भएको छ नि 180 एउटा टिम, हामी एउटा फर्स्ट जेनेरेसन चाहिँ एउटा किसिमले माध्यमबाट अलरेडी चिनजान एउटा छ भने सेकेन्ड जेनेरेसनलाई चाहिँ यसले सबैलाई जोड्ने माध्यम भनेको स्पोर्ट्स हो. होइन यसलाई चाहिँ एकदम निरन्तरता दिनुपर्छ र यसले भविष्यमा पनि एकदमै राम्रो गर्छ एकले अर्कालाई चिन्नलाई होइन यो जसरी तपाईँले भन्नुभयो भने यो नेपालीहरूमा कसरी भेट्ने कसरी ए गर्ने भन्दाखेरि मलाई यही फुटबल र म्युजिक उहाँले भनेकोमा एकदमै एग्री छु म भेट्ने नै यो हामीले एकअर्कालाई चिन्ने भनेको नै स्पोर्ट्सबाट हो
रमेश दाइ अब हामी कुराकानीको अन्तिम अन्तिम चरणमा छौँ खेलाडीहरू लिएर होइन फुटबलको लागि एउटा क्राइसिसमा आउँदाखेरि जस्तो खेलाडीहरूकै काउन्ट गर्दा 201 राउन्डमा अनि समर्थक दर्शकहरू होइन यो एटमोस्फियर हुन्छ नि कस्तो लागिरहेको छ हजुरलाई
क्राइसिस जहिले पनि चार्मिङ हो दिस द सेकेन्ड टाइम टिएचसी यता होल भएको फर्स्ट टाइम वाज इन 2018 अहिले अब सेकेन्ड टाइम हो हामीले त्यस्तै गरेर हामीले बे अफ प्लेन्टी ओकल्यान्ड पाल्मस्टन नर्थ ह्यामिल्टनको विभिन्न सिटीहरूमा पनि गरेको यो क्राइसिसको चाहिँ यो सेकेन्ड टाइम हो एन्ड अलवेज जहिले पनि एन्जोय गर्छु यता आउँदाखेरि
हजुर श्रोताहरू तेन्जिङ खेलाडी कपको विषयमा लिएर गरिएको कुराकानीको क्रम यहाँहरूलाई प्रस्तुत गरि नै सकेको छु श्रोता तेन्जिङ खेलाडी कपको यो अडिसन क्राइसिसमा सम्पन्न भएको छ भने तेन्जिङ खेलाडी कपको 9 संस्करणको उपाधि भुटानी नेपालीहरूको फुटबल क्लब टिम लोप साम्पाल एफसीले जितेको छ सो आयोजक एनएनजेडिएफएससीको नेपाल युनाइटेड एफसीलाई सङ्घर्षपूर्ण फाइनलमा 1-0 गोल अन्तरले जितेको हो विजेता टोलीको तर्फबाट फाइनल खेलमा निर्णायक गोल गरेका अवि बराल प्रतियोगिताकै मोस्ट भ्यालुएबल प्लेयर सर्वोत्कृष्ट खेलाडी घोषित भए भने नेपाल युनाइटेड एफसीका क्रमशः नरेश खत्री बेस्ट गोलकिपर तथा नीरज बस्नेत टप गोल स्कोरर वा भनौँ सबैभन्दा बढी गोल गर्ने खेलाडी भएका छन् नेपाल युनाइटेड फुटबल क्लब एनएनजेडिएफएससी र टिएचसी तेन्जिङ खेलाडी कप कमिटीले संयुक्त रूपबाट आयोजना गरेको तेन्जिङ खेलाडी कप प्रतियोगितामा यस वर्ष न्युजिल्यान्डका विभिन्न सहरहरूबाट सहरहरूको प्रतिनिधित्व गर्दै 9 टिमले सहभागिता जनाएको थियो श्रोता यसरी कार्यक्रम नमस्ते नेपालमा यी यस्तै खालका खबरहरू प्रस्तुत गरि नै सकेको छु त्यस्तै साउथ र नर्थको पनि एउटा भेट्रान्सहरूको पनि सौहार्दपूर्ण गेम भएको थियो भने साउथ को प्रतिनिधित्व गर्ने टिमले जितेको छ यो पनि यस्तो खालको खेलकुदको भेटघाट खेलकुदको प्रतियोगिता आफ्नै खालको मिठास छ यस्तै साथ यस वर्षको तेन्जिङ खेलाडी कप चाहिँ लगभग समापन भएको छ त्यसैको प्रसङ्ग मैले यहाँ जोडि नै सकेँ श्रोता अब यो पछि अब यहाँहरूलाई मेनुका पौडेलको कुरा पनि जोड्न चाहेँ श्रोता भारतको चर्चित गायन रियालिटी सो इन्डियन आइडलको सिजन 14 सहभागी भएकी नेपाली गायिका मेनुका पौडेलको सोक्रमको यात्रा भने टुङ्गिएको छ उनी टप 10 टप 8 जाने क्रममा वा भने उत्कृष्ट 8 जाने क्रममा बाहिरेकी हुन् उनीसँगै अर्को प्रतिस्पर्धा गर्ने र चिरपरिचित उत्पाल दत्त पनि बाहिरिएका छन् आइडलका निर्णायक तथा अतिथि कलाकारहरूद्वारा निकै नै सराहना गरिएको निकै नै मन पराएकी गायिका मेनुका पौडेलको यो बहिर्गमनले पनि हामीलाई अलिकति नराम्रो लाग्नु त स्वाभाविक नै हो हुन त सोक्रममा आइडलका निर्णायक तथा अतिथि कलाकारहरूद्वारा दोस्रो लता मङ्गेशकर भनी पनि प्रशंसा पाएकी मेनुका पौडेलले इन्डियन आइडलको टप 10 उत्कृष्ट 10 पुगेर विश्वभर नेपालीहरूलाई गीत सङ्गीतको माध्यमबाट पनि आफ्नो नामको माध्यमबाट पनि नेपालीहरूलाई थप चिनाउन सफल भएकी हुन् छन् भन्ने रूपबाट पनि लिइन्छ श्रोता सो बहिर्गमनपछि सामाजिक सञ्जालमा मेनुका लेख्छिन् मेरो इन्डियन आइडलको यात्रा यहीँ सकिएको छ तर मेरो जीवनको साङ्गीतिक यात्रा भने भर्खर सुरु भएको छ भनेर उनले प्रतिक्रिया दिएकी छन् श्रोता बेलुका 8 प्लेन्स एफएम 96.9 मेगाहर्जमा सुरु भएको कार्यक्रम नमस्ते नेपालको म पुछारमा आइ नै सकेको छु श्रोता अब जाँदा जाँदै गत हप्ता मात्रै वा भनौँ फेब्रुअरी 4 दिन विश्व क्यान्सर दिवस मनाइएको छ त्यसैको छोटो प्रसङ्ग नेपालको विषयमा रहेर सन्दर्भमा रहेर नेपालमा पछिल्लो पटक समय क्यान्सर रोग भयावह बन्दै गएको अब अध्ययनहरू सार्वजनिक भएको छ। नेपालमा प्रत्येक वर्ष 20,000-30,000 नयाँ क्यान्सरका बिरामीहरू थपिँदै आएको विश्व स्वास्थ्य सङ्गठनको बुझाइरहेको छ वा आफ्नो अध्ययनले देखाएको छ। त्यसमध्ये 15,000-20,000 जनाको वार्षिक रूपमा निधन हुने गरेको छ वा आफ्नो मृत्यु हुने गरेको छ। सन् 2022 रिपोर्ट अनुसार विश्वभर 20 मिलियन वा आफ्नो 2 करोड नयाँ क्यान्सरका बिरामीहरू पत्ता लागेका छन् भने 9.7 मिलियन मानिसहरूको मृत्यु क्यान्सरबाट भएको पाइएको छ। फेब्रुअरी 4 अर्थात् विश्व क्यान्सर दिवस मनाउँदै गर्दा क्यान्सर निदान भएका व्यक्तिहरूको सङ्ख्या विश्वमा विगत 5 वर्षदेखि करिब 53.5 मिलियन तथ्याङ्क पनि सार्वजनिक भएको छ। क्यान्सर लागेकाहरूमध्ये करिब 9 जनामा 1 जना पुरुष र 12 जनामा 1 जना महिलाको पनि मृत्यु हुने गरेको छ। श्रोता त्यस्तै सन् 2050 नेपालमा क्यान्सर रोगीहरू 91% वृद्धि हुँदै करिब 42,000 पुग्ने अनुमान पनि सो तथ्याङ्क वा आफ्नो सो अध्ययनले देखाएको छ। र त्यस्तै क्यान्सर निदान भएका मध्ये 99% क्यान्सरको मृत्यु दर बढ्ने अनुमान गरिएको छ। मृत्यु दरमा पुरुषमा 108% र महिलामा 90% रहेको छ। यो निदान भइसकेपछिको अवस्थाको छोटो प्रसङ्ग हो। श्रोता यो सँगसँगै बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालको आजको बसाइमा हामीलाई सुनेर साथ दिनुहुने यहाँहरू सम्पूर्ण श्रोताहरूलाई हृदयदेखि नै धन्यवाद टक्राउँदै आजको साँझ वा भन आजको बसाइबाट म विनोदलाई आज्ञा दिनुहोस्। आउँदो सातासम्मको लागि नमस्कार, शुभरात्रि। नमस्ते नेपाल, नमस्ते नेपाल।